यस दिनेश खबरका साथमा
मेडलाइफ तपाईसँगै जीवनमा अघि बढ्दै
सुदूरपश्चिमको विकासप्रति समर्पित दिनेश एफएम 93.8 मेगासँगै लम्कीको जनता एफएम र अनलाइन र मोबाइलमा समेत एकसाथ प्रसारण भइरहेको साँझ 6:30 बजेको दिनेश खबरबाट जनक विष्टको नमस्कार। सुरुमा प्रसारणका प्रमुख खबरहरू। सुदूरपश्चिम प्रदेशका 8 मन्त्रीमध्ये कानुन मन्त्री प्रकाश शाह सबैभन्दा बढी खर्चिला, मुख्यमन्त्री भट्ट र कृषि मन्त्री चौधरी पनि खर्चको हिसाबमा अग्रपङ्क्तिमै, मुख्यमन्त्री कार्यालयद्वारा माग गरेका पूर्ण सूचना दिन फेरि पनि आलटाल। 36 वर्षदेखि अल्झिएको पश्चिम सेतीको निर्माणको खाका टुङ्ग्याउन सरकारी पक्षबाटै आलटाल, अध्ययन टोलीले गठन गरेको प्राविधिक टोली संयोजकविहीन। वैदेशिक रोजगारीबाट फर्किएका सुदूरपश्चिमेलीहरू आफ्नै ठाउँमा सिप अनुसारको काम गर्दै व्यक्तिगतसँगै सामूहिक लगानीका लागि पनि प्रक्रिया अघि बढ्यो। र विकासका आधारभूत पूर्वाधारबाट वञ्चित रहेको डमौलिया गाउँको मुहार फेरिँदै दसैँमा बिजुली बलेको गाउँमा सडक कालोपत्रेको काम पनि सुरु।
यही मङ्सिरदेखि तपाईँको सहर धनगढीको हसनपुरमा सुविधा सम्पन्न होटल आस्था सञ्चालनमा आउँदैछ। तपाईँको विश्वास भरोसा आस्थाका निमित्त आयो होटल आस्था। सामाजिक हितकारी सेवा, स्वच्छता एवं पर्यटन विकासमा हातेमालो गर्न आयो होटल आस्था। उचित लगानीमा आरामदायी बसाई र स्वस्थ सफा स्वच्छ खानामा हाम्रो विशेष जोड।
हाम्रा विशेषताहरू:
एसी नन एसी सहित डिलक्स रुमसम्मको व्यवस्था,
तातो चिसो पानीको उचित व्यवस्था, हाई स्पिड वाइफाईको व्यवस्था,
एसी डाइनिङ हल, स्वच्छ सफा नेपाली तथा इन्डियन खाना नास्ताको व्यवस्थाका साथै किचन दृश्य अवलोकन गर्न मिल्ने, कबड हलको खुला मनोरम दृश्य सहित रूपटप रेस्टुरेन्ट बार।
रूपटपमा 30 जनासम्म सदस्यहरूलाई सेमिनार, गोष्ठी, मिटिङ तथा फ्यामिली पार्टी गर्न सक्ने हलको व्यवस्था।
मोबाइल 98 68 46 95 81, 98 58 42 63 19। सम्पर्क आस्था होटल धनगढी कबडहालको पूर्वपट्टि।
रमेश, यता सुन्नु न, पढाइ सँगसँगै लोकसेवाको तयारी गर्ने मन थियो, कहाँ गएर क्लास लिने होला?
तयारीका लागि यो धनगढीमा गतिलो इन्स्टिच्युट छैन र भने?
अरे यार, यसको पनि चिन्ता गरेर बस्ने हो त? निजामती कर्मचारीमा
खरिदार, नासु,
शाखा अधिकृतका तयारी कक्षाहरू
कालिका एजुकेसनल ट्रेनिङ सेन्टर एन्ड टेक्नोलोजीमा सञ्चालन भइरहेको छ नि,
यति मात्र कहाँ हो र?
त्यहाँ त प्रहरी जवान तर्फका तयारी कक्षाहरूमा प्रहरी जवान, असही इन्स्पेक्टरका तयारी कक्षाहरू, प्राविधिक तर्फ अहेब, अनमी, अमिन, ओभरसियर, स्टाफनर, भेटनरी जेटिएका तयारी कक्षाहरू, साथै एसई प्याकेज, प्लस टू एकाउन्ट इङ्ग्लिस, म्याथ, फिजिक्स, केमिस्ट्रीका ट्युसन क्लासहरू, डिप्लोमा लेभल एकाउन्ट इङ्ग्लिस, फाइनान्स, म्याथका तयारी कक्षाहरू, त्यसै गरी कम्प्युटर तर्फ बेसिक कोर्स, अफिसियल, पेज मेकर, फोटोसप, 6 महिने डिप्लोमा, 12 महिने डिप्लोमा, टेलिभिजी, इन्टरनेटका कक्षाहरू पनि भइरहेका छन् नि। त्यसै गरी हाम्रो यहाँ इङ्ग्लिस, कोरियन, जापानिज ल्याङ्ग्वेज कक्षाहरू, पत्रकारिता, नेतृत्व विकास, व्यक्तित्व विकास, उद्घोषण तालिम पनि दिइन्छ।
थप जानकारीका लागि कालिका एजुकेसनल ट्रेनिङ सेन्टर एन्ड टेक्नोलोजी, धनगढी 1 बुद्ध मन्दिर कैलाली, सम्पर्क 091-5-21-644 र 98-48-61-65-71।
थुप्रै लगानी लगाएर घर त बनाइयो, अब यसमा लगाउने अलुमिनियमका झ्यालहरू, ढोका, पार्टिसन सबै लगाउने मन थियो, कहाँबाट ल्याउने होला भाइ? तिमीलाई थाहा छ?
ल दाई, पनि यति सानो समस्यालाई पनि ठुलो बनाएर हुन्छ त? चटकपुरमा रहेको मस्ट मण्डाली मेटल उद्योगमा जाउन, त्यहाँ त ग्राहकहरूले खोजे जस्ता र रोजे जस्ता घर निर्माणका सामानहरू पाउनका साथै अर्डर अनुसार पनि सामानहरू उपलब्ध गराइन्छ नि, साथै होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
हाम्रो यहाँ अल्मुनियमका झ्याल, ढोका, पार्टिसन, एसिपी, स्टिलको रेलिङ, टेबल, कुर्सी, च्यानल गेट, सटर, ग्रिल, ट्रस्ट आदि सुपथ मूल्यमा पाइन्छन्।
सम्पर्क मस्ट बण्डाली मेटल उद्योग, चटकपुर जनता बैङ्क नजिकको घरमा। मोबाइल 98-68-13-36-41 र 98-12-69-33-30।
दिनेश खबर अब विस्तारमा। सुदूरपश्चिम प्रदेशका आठवटै मन्त्रीमध्ये कानुन मन्त्री प्रकाश शाह सबैभन्दा खर्चिला देखिनु भएको छ। मन्त्रीहरूले चालु आर्थिक वर्षको पाँच महिनामा लिएको भ्रमण खर्च र दोहोरो इन्धन बापतको तथ्याङ्कलाई केलाउँदा कानुन मन्त्री शाह अरू मन्त्रीको तुलनामा बढी खर्चिला देखिनु भएको हो। मुख्यमन्त्री त्रिलोचन भट्ट र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विनिता चौधरी पनि खर्चको हिसाबमा अग्रपङ्क्तिमा पर्नु भएको छ। तर मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयले भने फेरि पनि माग गरिएको पूर्ण सूचना दिन आलटाल गरेको छ। दिनेश एफएमले विवरण मन्त्रालयगत रूपमै सबै मन्त्रीले अनुगमन मूल्याङ्कन शीर्षकमा गरेको खर्चको विवरण माग गरे पनि अपुरो विवरण दिँदै पूर्ण सूचना दिन आलटाल गरिएको हो। सुनौ यस सम्बन्धीको यो रिपोर्ट।
मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयसँग अनुगमन मूल्याङ्कन खर्च शीर्षक अन्तर्गत योजना अनुगमन दैनिक भ्रमण भत्ता बाफतको खर्चको पूर्ण विवरण माग गरिएकोमा योजना अनुगमनको खर्च लुकाएर पूर्ण सूचना दिन फेरि पनि आलटाल गरिएको हो भने केही समय पहिले मात्र नियुक्त भएका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी र उद्योग राज्य मन्त्री प्रकाश रावलको खर्च विवरण पनि उपलब्ध गराइएको छैन। तर प्राप्त भएको तथ्याङ्कलाई मात्र केलाउँदा पाँच महिनाको अवधिमा मन्त्रीहरूले भ्रमण र दोहोरो इन्धन खर्च समेत गरेर 19,70,000 रकम लिइसकेका छन्। सबैभन्दा बढी प्रदेशका कानून मन्त्री प्रकाश शाह खर्चिलो देखिनु भएको छ। उहाँले भ्रमण खर्च दैनिक भत्ता र हवाई भाडा बाफत मुख्यमन्त्री कार्यालयबाट पाँच महिनाको अवधिमा सबैभन्दा बढी 1,50,000 र इन्धन खर्च बाफत मुख्यमन्त्री कार्यालयबाट 1,23,000 र कानून मन्त्रालयबाट समेत लिएको 69,000 गरेर 3,63,000 खर्च गर्नुभएको छ। मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयले मुख्यमन्त्री त्रिलोचन भट्टको इन्धन खर्च लुकाए पनि उहाँले पाँच महिनामा भ्रमण खर्च बाफत 1,28,000 बुझिसक्नु भएको छ। मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयका सूचना अधिकारी हरिदत्त भट्ट।
सुदूरपश्चिम प्रदेशको 2075 साल श्रावणदेखि 2075 मङ्सिरमा सालसम्म मन्त्री परिषद पदाधिकारीको भ्रमण खर्च र भाडा सहितको माननीय मुख्यमन्त्रीजीको 1,28,550, माननीय मन्त्री 1,50,300, माननीय मन्त्री भगवत गौडाजीको 54,700, मन्त्री पठान सिंह गौडाजीको 66,600, अनि मन्त्री दीर्घ बहादुर छोडारी 71,275, मन्त्री माया भट्टको 89,550 र मन्त्री विनिता चौधरीको 66,475 गरी जम्मा 6,17,450 यो चाहिँ अहिलेसम्म मन्त्रीज्यूहरूको भ्रमण खर्च हवाई भाडा
खर्चको हिसाबले अग्रपङ्क्तिमै रहनुभएकी भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विनिता चौधरीले पनि दैनिक भ्रमण खर्च दैनिक भत्ता तथा हवाई भाडा र इन्धन खर्च बाफतको दोहोरो रकम गरेर 2,41,000 लिइसक्नु भएको छ। मन्त्री चौधरीले भ्रमण खर्च र हवाई भाडा बाफत मात्र 66,000, इन्धन खर्च बाफत मुख्यमन्त्री कार्यालयबाट 1,23,000 र आफ्नो मन्त्रालयबाट 51,000 लिनुभएको छ। तेस्रो नम्बरमा रहनुभएकी उद्योग पर्यटन वन तथा वातावरण मन्त्री माया भट्टले पनि दैनिक भ्रमण दैनिक भत्ता र इन्धन खर्च बाफतको दोहोरो रकम गरेर 2,23,000 बुझिसक्नु भएको छ। उहाँले भ्रमण खर्च बाफत 89,000 तथा इन्धन खर्च बाफत मुख्यमन्त्री कार्यालयबाट 1,23,000 र आफ्नो मन्त्रालयबाट 9,000 लिनुभएको छ। यस्तै भौतिक पूर्वाधार विकास मन्त्री पठान सिंह बोहराले पनि भ्रमण खर्च र दोहोरो इन्धन सुविधा बाफत गरेर 2,08,000, अर्थमन्त्री झपड बोहराले 1,93,000 तथा बर्खास्तमा पर्नु अघिका तत्कालीन सामाजिक विकास मन्त्री दीर्घ सोडारीले भ्रमण खर्च बाफत र इन्धन सुविधा बाफत 1,17,000 बुझिसक्नु भएको उपलब्ध विवरणले देखाएको छ। भौतिक पूर्वाधार विकास मन्त्री बोहराले भ्रमण खर्च बाफत 84,000 र इन्धन खर्च बाफत मुख्यमन्त्री कार्यालयबाट 1,23,000, मन्त्रालयबाट 17,000 रकम, अर्थमन्त्री झपड बोहराले भ्रमण खर्च बाफत 44,700 र इन्धन खर्च बाफत मुख्यमन्त्री कार्यालयबाट 1,23,000, मन्त्रालयबाट 25,000 लिनुभएको हो। भ्रमण खर्च उपलब्ध नगराइए पनि केही समय पहिले मात्र नियुक्त भएका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले इन्धन खर्च बाफत मन्त्रालयबाट मात्र 36,000 तथा उद्योग पर्यटन राज्य मन्त्री प्रकाश रावलले 41,000 मन्त्रालयबाट लिनु भएको छ। मन्त्रीहरूले सरकारी कामको सिलसिलामा जाँदा दैनिक भ्रमण भत्ता बाफत 2,500 पाउने प्रावधान भए पनि निजी काममा जाँदा पनि भ्रमण खर्च लिने गरेका छन् भने मासिक 250 लिटर इन्धन सुविधा भए पनि अनुगमन र कार्यक्रमका नाममा मन्त्रालयबाट समेत इन्धन खर्च लिँदै आएका छन्। दिनेश एफएम 93.8 मेगाहर्जका लागि जनक विष्ट धनगढी।
36 वर्षदेखि अल्झिएको पश्चिम सेतीलाई कसरी अगाडि बढाउने भन्ने अन्यलता सुल्झाउन सरकारी पक्षकै आलटाल भइरहेको छ। चिनिया कम्पनी थ्री गर्जेजले आयोजनाबाट हात झिकेपछि निर्माणको खाका तयार पार्न दुई मन्त्रीसहितको 3 सदस्यीय टोली अध्ययन अध्ययन टोली गठन गर्दै निर्माणको मोडालिटी माग गरिएकोमा उनीहरूबाटै काममा लापरवाही र ढिलासुस्ती भइरहेको हो। सो समितिले 5 सदस्यीय प्राविधिक टोली बनाएर अध्ययन गर्न लगाएकोमा हालस आएर अध्ययन समिति पनि संयोजक विहीन भएको छ। 750 मेगावाट क्षमताको पश्चिम सेती जलविद्युत आयोजनाको निर्माण अगाडि बढाउनका लागि लगानी बोर्डको बैठकले चिनिया कम्पनी 3 गर्जेजलाई खारेज गर्दै त्यसलाई कसरी अगाडि बढाउने भन्ने बारेमा अध्ययन गर्नका लागि समिति गठन गरेकोमा सो समितिले पनि प्राविधिक विषयमा अध्ययन गर्न उपसमिति गठन गरेकोमा समितिले काम नसकाउँदै समिति संयोजक विहीन भएको हो। ऊर्जा मन्त्रालयका सहसचिव दिनेश घिमिरेको संयोजकत्वमा रहेको टोलीबाट घिमिरेलाई मन्त्रालय बोलाइएपछि प्राविधिक अध्ययनको काम पनि अलपत्र परेको छ। अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल, नेपाल विद्युत प्राधिकरणका उपनिर्देशक जयदिवेश्वर सिंह, जल तथा ऊर्जा विभागका डाक्टर महेश्वर श्रेष्ठ र लगानी बोर्डका सुनिल पौडेल सम्मिलित प्राविधिक समितिले काम अन्तिम चरणमा पुर्याए पनि समिति संयोजक विहीन हुँदा हाल काम अगाडि नबढेको प्राविधिक समितिका एकजना सदस्य सुनिल पौडेलले बताउनुभयो। आयोजना कुन मोडलमा निर्माण गर्ने भन्ने पहिचान नै हुन सकेको छैन। टोलीले प्राविधिक टोलीसँग त्यसका बारेमा राय सुझाव मागेपछि 15 दिनभित्र प्रतिवेदन बुझाउने भनिएकोमा 1 महिना हुँदा पनि प्रतिवेदन तयार भएको छैन। सरकारले 36 वर्षदेखि अलपत्र अवस्थामा परेको पश्चिम सेतीलाई कुन रूपमा निर्माण गर्ने भनेर अध्ययन गर्न बनाएको टोलीले प्राविधिक सल्लाहसहितको प्रतिवेदन सरकारलाई बुझाउनका लागि आलटाल गरिरहेको आरोप लागेको हो। टोली गठन भएको 3 महिना हुन लाग्दा पनि प्रतिवेदन सरकारलाई बुझाइएको छैन। सो प्रतिवेदन सरकारलाई बुझाइएपछि त्यसको खाकाले अन्तिम रूप पाउनेछ। दिनेश खबरमा अब एकैछिन ब्रेकको पालो।
अरे के भएको होला मलाई, कहिले हात खुट्टा दुख्छ, कहिले छाती दुख्छ, सन्चो त कहिले नहुने भयो।
बाउजू जहिले बिरामी देख्छु त, के भएको छ तपाईँलाई?
खोइ के भएको, सन्चै हुँदैन।
त्यसो भए एकचोटि नोभा हस्पिटलमा जानु न त।
प्रदेश नम्बर 7 मै पहिलो मानवीय स्वास्थ्य सेवालाई मध्यनजर गर्दै स्तरीय स्वास्थ्य सेवा प्रदान गरिरहेको एस नोभा हस्पिटल प्रालीले दिँदै आइरहेका सेवा सुविधाहरूमा पेट, छाती, मुटु सम्बन्धी तथा हाड जोड्ने, नसा सम्बन्धी सम्पूर्ण अपरेशन तथा उपचार प्रदान गरिरहेको बेहोरा जानकारी गराइन्छ। डाक्टर पदम प्रकाश शर्मा, MBBS MD, NAMS B हस्पिटल काठमाडौँ, इन्टरनल मेडिसिन। डाक्टर सन्तोष पन्त, MBBS MS अर्थो, TU IUM, शिक्षण अस्पताल महाराजगंज, हाड जोड्ने, नसा रोग तथा ट्रामा सर्जन विशेषज्ञ। डाक्टर राम बिहारी थारू चौधरी, MSc MBBS जनरल फिजिसियन। किंग जर्ज मेडिकल युनिभर्सिटी लखनऊमा विगत 20 वर्ष भन्दा लामो स्वास्थ्य अनुभव। सम्पर्क नोभा हस्पिटल प्राइभेट लिमिटेड, धनगढी कैलाली, 091-521-592। सटरहरू भाडामा सुदूरपश्चिम बस व्यवसायी समितिको कम्प्लेक्स सँगै रहेको सटरहरू भाडामा रहेको हुँदा इच्छुकले सम्पर्क गर्नुहोला। सम्पर्क व्यक्ति रविलाल डाँगी, 091-416-492, 98-584-24312।
ब्रेकपछि समाचारमा स्वागत छ। अब बाँकी प्रसङ्गहरू। वैदेशिक रोजगारीबाट फर्किएका सुदूरपश्चिमेलीहरू आफ्नै ठाउँमा सिप अनुसारको काम गर्न थालेका छन्। व्यक्तिगत रूपमा लगानी गर्दै सिपको प्रयोग गर्दै आत्मनिर्भर भइरहेको अवस्थामा अब सामूहिक लगानी गर्न पनि विदेशबाट फर्किएकाहरू अग्रसर भइरहेका छन्। प्रस्तुत छ यसै विषयमा तयार पारिएको साप्ताहिक स्तम्भ सुन्दर पश्चिम।
नमस्कार, साप्ताहिक स्तम्भ सुन्दर पश्चिममा स्वागत छ, म सीताराम ओझा। स्वदेशमा काम छैन भनेर विदेशी युवाको संख्या अझै कम हुन सकेको छैन। अझ सुदूरपश्चिमका धेरै युवाहरू रोजगारीका लागि भारत छन्। भारत बाहेक अन्य देश जानेहरू पनि बढिरहेकै बेला विदेशबाट फर्किएकाहरू भने आफ्नै लगानीमा सिप अनुसारको काम आफ्नै ठाउँमा गर्न थालेका छन्। साप्ताहिक स्तम्भ सुन्दर पश्चिममा आज हामी यसै विषयमा चर्चा गर्नेछौ। विदेशमा सिकेको सिपलाई स्वदेशमा प्रयोग गरेर आत्मनिर्भर बन्ने क्रम बढ्दै गएको छ। लामो समयसम्म तेस्रो मुलुक तथा भारतमा रोजगारी गर्दै स्वदेश फर्केर सिप प्रयोग गर्नेहरू बढ्दै गएका हुन्। विदेशबाट फर्किएकाहरू त्यहाँ बस्दा सिकेको सिपलाई हालाएर आफ्नै ठाउँमा प्रयोग गर्दै आत्मनिर्भर बन्न थालेका छन्। 18 वर्ष भारत र केही समय मलेसिया बसेर धनगढी चौरामा सुविधा सम्पन्न कपडा धुलाई सेन्टर खोल्नु भएका तिलक बोहरा,
मेरो गाउँ भन्दैछ, आफ्नो बसिसक भन्छन् होइन, विदेश गएको मान्छे मलाई थाहा छ विदेशमा कस्तो हुन्छ भनेर, उठ भन्यो भने उठ्नुपर्छ, बस्नु भने बस्नुपर्छ होइन, बिरामी भन्नु पाउँदैन, घाम भन्नु पाउँदैन, छाउ भन्नु पाउँदैन, त यो त आफ्नो ठाउँमा त जे गरे पनि मिल्यो नि त, आफ्नो ठाउँमा त जसरी पनि अब गुजारा गर्न सकिन्छ भने मलाई अब के भन्न चाहन्छु भने चाहिँ विदेश जानुभन्दा बरु आफ्नै देशमा के गरेर बसौँ।
समृद्ध प्रदेश बनाउने उद्देश्यका साथ वैदेशिक रोजगारीबाट फर्किएका सुदूरपश्चिमेली युवाहरू संगठित समेत हुन थालेका छन्। वैदेशिक रोजगारीबाट फर्किएका सुदूरपश्चिमेली युवाहरू रिटर्निङ माइग्रेट नेपाल नामको संस्था खोल्दै संगठित भएको अवस्थामा अब सामूहिक लगानीका लागि पहल समेत भइरहेको छ। संस्थाका सुदूरपश्चिम प्रदेश अध्यक्ष चेतन थापा,
क्षमता छ त्यसलाई नेपालमै नै युटिलाइज गरेर केही न केही आय आर्जनका काम गर्ने र आफू पनि स्वरोजगार बन्ने र अरूलाई पनि रोजगारी दिने र हामीले विदेशबाट कमाएको सानो जुन धन छ त्यो पुँजीलाई पनि हामीले कुन क्षेत्रमा हामीले चाहिँ लगानी गर्दा हाम्रो कुन काम सिकेका छौँ त्यो क्षेत्रमा हामी लगानी गर्नका लागि चाहिँ अहिले हामी नेपाल सरकारसँग सहकार्य स्थानीय सरकार प्रदेश सरकार र केन्द्र सरकारसँग अहिले चाहिँ हामी सहकार्य गर्छौँ।
नौवटै जिल्लामा वैदेशिक रोजगारीबाट फर्केका युवाहरूलाई संगठित गराउने अभियान पनि चलिरहेको छ। वर्षौंसम्म विदेशमा पसिना बगाएर अहिले आफ्नै जन्मथलोमा सम्भावना खोजिरहेका सुदूरपश्चिमका युवालाई एउटै छातामुनि ल्याएर आफ्नो प्रदेशलाई समृद्ध बनाउने अभियानमा प्रवासबाट फर्किएकाहरू लागिरहेका छन्। लामो समयसम्म विश्वका विभिन्न देशमा काम गरेर अहिले स्वदेशमै अवसर खोजिरहेका सुदूरपश्चिमका युवाहरू पनि अब एक भएर समृद्ध प्रदेश निर्माणका सारथी बन्ने अभियानमा लागिरहेका हुन्। वैदेशिक रोजगारीबाट फर्किएका युवाहरूको सिप अनुभव र क्षमतालाई सामूहिक अवधारणा मार्फत रोजगारी र उद्यमशीलतामा लगाउने प्रक्रिया अगाडि बढाइएको छ। सुदूरपश्चिम प्रदेशमा कृषि, पशुपालन, पर्यटन, उद्योग र जलस्रोतको प्रचुर सम्भावना भएकाले यिनै सम्भावना भएका क्षेत्रमा सामूहिक लगानी गर्नका लागि रकम समेत जुटाउन लागेको विदेशबाट फर्केकाहरू बताउँछन्। सामूहिक लगानीका लागि विदेशबाट फर्केकाहरूले बनाएको लगानी बोर्डका सदस्य राजेन्द्र देवकोटा,
कति लगानीमा उहाँहरूले उद्योग खोल्ने हो अथवा व्यवसाय गर्ने हो अथवा के काम गर्ने हो त्यसको डिटेल्सहरू हामी लिँदैछौँ र त्यसलाई विश्लेषण गर्न ठाउँमा त्यो सम्भाव्यता छ कि छैन, कस्तो किसिमको सम्भावनाहरू रहेको छ त्यो बुझिसकेपछि बाहिरतिर भए जस्तै बढी से बढी साथीहरू यो हस्पिटालिटी सेक्टरमा काम गरेको हुनाले होटल चेनको रूपमा फास्टफुड चेनको रूपमा हामीहरूले चाहिँ केही सञ्चालन गर्न लागिरहेका छन् र त्यसमा दुई किसिमको अवसर हामीले उहाँहरूलाई दिँदैछौँ। एउटा त रोजगारी मात्र गर्ने, अर्को लगानी प्लस रोजगारी, दुईटै सुविधाहरू उहाँलाई दिने विशुद्ध लगानी बोर्डले गर्ने काम भयो।
विदेशमा सिकेको सिप स्वदेशमै लगाउने हो भने समृद्ध प्रदेशको सपना धेरै टाढाको विषय होइन। त्यसैले अरूको देश बनाउन लागेका युवाहरूलाई घर आँगनमै काम गर्ने वातावरण बनाउन सकेमा सुदूरपश्चिम प्रदेशले पनि चाँडो भन्दा चाँडो फड्को मार्नेमा दुई मत छैन। हौस् त, साप्ताहिक स्तम्भ सुन्दर पश्चिम सकियो। अर्को हप्ता नयाँ विषयवस्तु लिएर आउनेछौ। नमस्कार।
धेरै प्रदेशमा योजना आयोग गठन गर्दै प्रदेशको विकास मोडल तयार भइरहेका बेला सुदूरपश्चिम प्रदेशको योजना आयोग गठनमा ढिलाइ हुँदा नेताहरूको प्रादेशिक पञ्चवर्षीय गुरु योजनाको नारा पनि अलपत्र परेको छ। प्रदेशको विकासको मोडल नै निर्धारण नभएपछि विकास र समृद्धिमा ढिलाइ भइरहेको छ। यसै विषयमा धेरैले प्रतिक्रिया पठाएका छन्। सुनौ श्रोता प्रतिक्रिया जस्ताको त्यस्तै।
स्थानीय तहमा जनप्रतिनिधि आएपछि विकास निर्माणले गति लिन्छ भनिएको भए पनि जनप्रतिनिधि आएको डेढ वर्ष बितिसक्दा पनि विकास निर्माणका योजनाहरूले गति लिन नसकेको हो। करिब 20 वर्ष जति कर्मचारीले चलाएको धेरै प्रदेशमा योजना आयोग गठन गर्दै प्रदेशको विकास मोडेल तयार भइरहेका बेला सुदूरपश्चिम प्रदेशको योजना आयोग गठनमा ढिलाइ हुँदा नेताहरूको प्रादेशिक पञ्चवर्षीय गुरु योजनाको नारा पनि अलपत्र परेको छ भन्ने विषयमा धेरै श्रोताका प्रतिक्रिया प्राप्त भएका छन्।
सन्तोष रोकायाको प्रतिक्रिया यस्तो छ, यो कपी पेस्टको जमाना हो, नारा कपी पेस्ट गरे जस्तै काम कहाँ कपी पेस्ट गर्न सकिन्छ र अनभिज्ञ र दिमागमा गुदी नभएकाहरू नेतृत्वमा गएपछि विकास त परै जाओस् भएको पनि नसिद्धिन्छ भन्न सकिन्न।
इमराज जोशीले यस्तो लेख्नु भएको छ, नीति नियम योजना तर्जुमा बिना विकास र समृद्धि सम्भव छैन र हुन पनि सक्दैन, यसतर्फ सम्बन्धित मन्त्री परिषदको ध्यान जाओस्। निर्वाचन सकिएको लामो समयसम्म पनि यो कार्य नहुनु दुःखद कुरा पनि हो।
जय महता निर्दोषको विचार भने यस्तो छ, योजना आयोग मात्रै होइन विचारविहीन हाम्रा माननीय जीवहरूबाट धेरै विकास र समृद्धिको आशा गर्न त बेकार नै हो। तैपनि विगतका योजनाहरूलाई नै निरन्तरता दिन सके पनि जनताले केही विकास भएको आभास गर्थे कि योजना आयोग गठन गर्न गर्न पनि त बुद्धि चाहिन्छ। बुद्धि विवेक नभएसम्म कुनै आयोग पनि हुँदैनन्, योजना पनि बन्दैनन्। सुदूरपश्चिम प्रदेशको हकमा निर्वाचनको समयमा लगाएका महजै मिठा नारा मध्ये 20% मात्रै समेटेर योजना बनाई लागू गर्न सके हुन्थ्यो। योजना बिना विकास र समृद्धि सम्भव छैन।
उमेश कडेलले कतिपय हदसम्म पार्टी एकता पश्चात आयोग गठन गर्न भागबण्डा नमिलेको कुरा प्रष्ट छ। अझै भन्यो भने स्पष्ट भिजन प्रदेश संसदमा छैन, धेरै केही गर्नु पर्दैन। यिनीहरूले चुनावताका पानामा लेखेका घोषणा पत्रलाई आफै अध्ययन गरेर त्यसको अलिकति मात्र कार्यान्वयन गर्ने हो भने योजना आयोग मात्र किन पुरै 5 वर्षको कार्यकाल सफल हुने थियो, कुरो प्रष्ट छ भनेर प्रतिक्रिया पठाउनु भएको छ।
र भानसिंह धामीको विचारमा व्यवस्थापन एक प्रक्रिया त हो तर उद्देश्य प्राप्ति गर्नुपर्ने देखिन्छ। त्यसको निम्ति सामूहिक योजना बनाई तुरन्त सृजनात्मक एवं वैज्ञानिक तवरले विकास निर्माणतिर गतिशील निर्णय लिनुपर्ने आवश्यक छ। नेता अब बनाउला भनेर पर्खिनु उचित होइन। कम्तीमा भएको बजेट समयमै सक्यो भने देश विकास सम्भव छ। अब त गर्नुहोस् नेताजी भनेर होइन, गरेर देखाऊ।
तपाईँ पनि समयसामयिक विषयवस्तु दिनेश खबरको फेसबुक पेजमा राखिएको हाम्रो समाचार र कार्यक्रमका बारेमा प्रतिक्रिया पठाउनुहोला। तपाईँ आफ्नै आवाजमा प्रतिक्रिया पठाउन चाहनुहुन्छ भने हाम्रो समाचार शाखाको टेलिफोन नम्बर 0914102010 फोन पनि गर्न सक्नुहुन्छ। हाम्रो युट्युब च्यानल दिनेश खबरलाई सब्स्क्राइब गरेर भिडियो रिपोर्ट पनि हेर्न सक्नुहुनेछ। तपाईँका प्रतिक्रियाले हामीलाई मार्गदर्शन र हौसला प्रदान गर्नेछ।
कैलालीका स्थानीय तहहरू सेवा सुविधामा गरेको खर्च विवरण लुकाउन थालेका छन्। स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीहरूले सेवा सुविधाका नाममा लाखौँ रकम खर्च गरिरहेका बेला कैलालीका स्थानीय तहहरू भने खर्च विवरण लुकाउन लागिरहेका छन्। स्थानीय तहमा लिखित रूपमा सूचना माग गर्दा पनि माग गरेको खर्चको पूर्ण विवरण आउन सकिरहेको छैन। घोडाघोडी नगरपालिकालाई गत आर्थिक वर्ष र चालु आर्थिक वर्षको सेवा सुविधाको खर्च माग गरिएकोमा दुई शीर्षकको मात्रै सूचना दिइएको छ। निर्मला हत्याकाण्ड भएपछि दोस्रो पटक कञ्चनपुर पुग्नुभएका नेपाल प्रहरीका महानिरीक्षक आइजिपी सर्वेन्द्र खनालले पुरानै आश्वासन दोहोऱ्याउनु भएको छ। सुदूरपश्चिम प्रदेश प्रहरीको अनुगमनका क्रममा कञ्चनपुर पुग्नुभएका आइजिपी खनालले निर्मला हत्याकाण्डमा निर्दोष नफस्न र दोषी जो कोही भए पनि नछाडिने बताउनुभयो। उहाँले यसअघि पनि कञ्चनपुरवासीसँगको भेटका क्रममा दोषीलाई नछाड्ने आश्वासन दिनुभएको थियो। महिला अधिकार कर्मीसँग जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा भएको छलफलमा आइजिपी खनालले निर्मला हत्या प्रकरणको अनुसन्धान प्रहरी कसैको दबाब वा प्रभावमा नभएको पनि जिकिर गर्नुभयो। उहाँले अनुसन्धानमा प्रहरीले सक्रियता बढाएको पनि दावी गर्नुभयो। दिनेश खबरमा फेरि पनि एकैछिन ब्रेकको पालो।
कैलाली बहुमुखी क्याम्पस धनगढी कैलालीको एमबीए एमबीएस एमए एमएड मा नयाँ भर्ना सम्बन्धी सूचना।
विश्वविद्यालय अनुदान आयोगबाट QAA प्रमाण पत्र प्राप्त देशकै अग्रणी सामुदायिक शैक्षिक संस्था कैलाली बहुमुखी क्याम्पसमा त्रिभुवन विश्वविद्यालयका सेमेस्टर प्रणालीमा आधारित स्नातकोत्तर तहका कार्यक्रमहरू नयाँ भर्नाको लागि निम्न अनुसार प्रवेश परीक्षा सञ्चालन हुने बेहोरा सहर्ष जानकारी गरिन्छ।
एमबीए आवेदन फारम बुझाउने यही पौष 30 गतेसम्म र प्रवेश परीक्षा माघ 5 गते बिहान 8 बजे।
MBS आवेदन फारम बुझाउने यही माघ 9 गतेसम्म र प्रवेश परीक्षा माघ 19 गते बिहान 8 बजे।
MA MEd आवेदन फारम बुझाउने यही माघ 3 गतेसम्म र प्रवेश परीक्षा माघ 26 गते दिउँसो 1 बजे।
थप जानकारीका लागि कैलाली बहुमुखी क्याम्पस धनगढी कैलाली फोन नम्बर 0915212223।
धन्यवाद ज्ञापन। मेरो हराएको आवश्यक कागजात ल्यापटप सहितको झोला फेला पारेको हस्तान्तरण गर्नुहुने अटो रिक्साका मालिक धनगढी उपमहानगरपालिका 1 निवासी सूरज नेपाली तथा C1H 817 नम्बरको अटो रिक्सा चालक सन्ते नेपालीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। लोकेन्द्र सिंह, धनगढी उपमहानगरपालिका 12 जुगेडा सी गाउँ।
सक्कु जने हेरे जाई जाली गाँव माघी मेला पुस 30 गते से माघ 2 गते सम ठाउँ धनगढी छ जाली गाउँ। जाली गाउँ सामुदायिक वन कार्यालय लगे
श्री शिव मन्दिर ओ श्री दुर्गा भवानी मन्दिर के लगे स्नान कुण्ड रहल ठाउँ में
मेला के आकर्षण
मेर मेरा एक थारू खान पान
कलाकार हुकन के मेर मेरा एक सांस्कृतिक प्रस्तुति
मेर मेरा एक थारू कला संस्कृति और झांकी प्रस्तुति थारू कला संस्कृति झलकैना सामग्री के प्रस्तुति
माघी स्नान कुंड के व्यवस्था
भलमनसा चुन्ना कार्यक्रम
सम्पर्क केलक मेला आयोजक समिति के अध्यक्ष दिल बहादुर चौधरी, सचिव धन बहादुर चौधरी ओ कोषाध्यक्ष कैया चौधरी, मोबाइल 9814262691, 9867888092 ओ 9848420671।
संगे ईमेल में आर्थिक सहयोग करते हुए सकु आगंतुक पहुना बुद्धिजीवी में हार्दिक स्वागत ओ धन्यवाद व्यक्त करती।
ब्रेकपछि समाचारमा स्वागत छ। अब बाँकी प्रसङ्गहरू। विकासका पूर्वाधार नभएको धनगढी उपमहानगरपालिकाको द्रमौलिया गाउँमा बिजुली र पक्की सडकको सुविधा पुगेपछि स्थानीय हर्षित भएका छन्। धनगढी उपमहानगरपालिका वडा नम्बर 17 को द्रमौलियाका बासिन्दाले पोल गाडेको 6 वर्ष पनि गत दशैँदेखि बिजुली बाल्न पाएका छन्। गाउँमा विद्युत सेवा विस्तारका लागि नेपाल विद्युत प्राधिकरणले पोल गाटेको 6 वर्षपछि मुख्य क्षेत्रमा विद्युत बलेको हो। बाँकी रहेको टोलहरूमा पनि बिजुली चाँडो बाल्नका लागि उनीहरूले माग गरेका छन्। बिजुली नभएको दमौलियामा सडक समेत थिएन, अब भने कालोपत्रे सडक निर्माणको काम पनि भइरहेको छ। सुनौ दमौलिया पुगेर फर्किएपछि सहकर्मी कमल साउदले तयार पारेको टोल टोलमा दिनेश एफएम स्तम्भ।
साबिकको उर्मा गाविसमा पर्ने धनगढी उपमहानगरपालिका वडा नम्बर 17 डमौलियामा पोल गाडेको 6 वर्षपछि बल्ल बिजुली बलेको हो। डमौलियामा विद्युत सेवा विस्तारका लागि एक घर 1000 रुपियाँ अभियान समेत सञ्चालन गरेको 9 वर्ष बितेको छ। केही स्थानमा 6 वर्ष पहिले तार बिछ्याइएको थियो, ट्रान्सफर्मर जडान भएको पनि 1 वर्षपछि मात्र गाउँमा बिजुली बलेको हो। गाउँमा बिजुली बलेपछि डमौलियाका स्थानीय हर्षित भएका छन्। डमौलियाका स्थानीय परशुराम चौधरी र विद्यार्थी छत्र बम
पहिला भन्दा त आजकल अलि राम्रै छ। बाटो घाटो बिजुली यताउति भयो, सुविधा आज छैन। टोलमा एक टोल बच्चा छ, 4 नम्बर टोल। बिजुली हुँदा त अब राम्रै भएको छ भनौँ यताउति। पहिला मोबाइल सोबाइल चार्जर पनि हुँदा थिएन भनौँ, आजकल भइरहेछ बिस्तारै बिस्तारै।
पहिला बर्खाको बेला अप्ठ्यारो हुन्थ्यो, पानी रोडमाथि चढ्थ्यो, स्कुल जानु बन्द थिएन। आजकल राम्रो बाटो भयो, स्कुल जानु राम्रो हुन्छ। आजकल राम्रो छ, पिच बनाएको छ, आजकल रोड पनि धेरै उच्च छ। भोजपुरतिर अप्ठ्यारो हुन्छ, बाटो गराइबिल छ, खचाङखुचाङ हुन्छ।
गाउँमा बिजुली बल्ने विषयमा स्थानीयले सरकार अलालेख व्यवस्था गरेको आरोप लगाउँदै आएका थिए, अब भने उनीहरू खुसी भएका छन्। स्थानीय खड्ग सिंह बम र गजेन्द्र साउद।
धेरै राम्रो छ पहिला भन्दा, के थियो बिजुली थिएन, बाटो खास थिएन, अब अहिलेको गर्नलाई अलिक अप्ठ्यारो हुन्थ्यो। अब त राम्रो छ सर, अब बाटो पनि भइहाल्यो हल्का फुल्का, अब बिजुली पनि आउँदैछ। अब हाम्रो यो नम्बर टोलमा जलेको छ, अरू त जलेको छैन, यति हो जलेको। आज कहिले कहिले 2 नम्बर टोलको टोल त 2 हो सर, काम भन्दा बेगारी काम भन्ने पहिला यहाँको हुनाले टोल छटिएको। अब 2 नम्बर टोल बाँकी छ, 3 नम्बर टोल बाँकी छ, यहाँनिर यो बाँकी छ।
आजकल राम्रै बनाएको छ, त्यति पहिलाको भन्न। पहिला त्यस्तै थियो, बाढी आएपछि पुरा बाटोलाई बगाइदिन्थ्यो, बिजुली पनि आएन।
डमौलिया गाउँमा कालोपत्रे सडकको काम समेत सुरु भएको छ। क्षेत्रीय शहरी विकास आयोजनाले 12.2 किलोमिटर पिच सडक निर्माण सुरु गरेको हो। उर्मा पथरी धुर्जना डमौलिया सडकको 9 करोडमा ठेक्का भएको थियो। अहिलेसम्म 65% हारारीमा भौतिक प्रगति भएको छ। 2076 अषाढ 8 गतेसम्म सडकको निर्माणको समय अवधि रहेको छ। राजेन्द्र केसी जेबीले सडक निर्माणको काम गर्दैछ। सडकको कालोपत्री मात्र कम्तीमा 3.75 मिटर हुनेछ। शहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाइका इन्जिनियर झङ्क थापा।
हाल चाहिँ हाम्रो त्यो क्षेत्रमा बाटो काम भइरहेको छ। अहिले चाहिँ हामी बेसको कार्यक्रम लगभग अन्तिम चरणमा छ र यो चाहिँ टेम्परेचर कम हुने, अब तत्कालै पनि सम्पन्न गर्न नसकिने हुनाले चाहिँ पिचको काम चाहिँ अहिले हामी रोकिदिएका छौँ। अब यो चाहिँ लगभग हाम्रो माघको 15 गते भन्दा पछाडि अथवा फागुनको पहिलो हप्तामा हामी कालोपत्री गर्ने काम सुरु गर्छौँ। र चाहिँ अहिलेको जुन हाम्रो टोटल काम भइरहेको छ यो चाहिँ करिब 65-70% चाहिँ हाम्रो भौतिक प्रगति भइसकेको अवस्था छ। र अहिले चाहिँ पेमेन्टको लागि पनि त्यही अनुसारको बिल हामी कहाँ प्राप्त भएको छ, हामी अब यो पनि पेमेन्ट गर्छौँ।
सडकको अहिले कालोपत्रीको काम भने रोकिएको छ। मौसम चिसो भएकाले कालोपत्रीको काम रोकिएको हो, अन्य सडक निर्माणको काम भने भइरहेको छ। गाउँमा बिजुलीका साथै सडकको पनि सुविधा भएपछि स्थानीय खुसी भएका छन्। यता वडा नम्बर 17 का अध्यक्ष माधव राणाले चालु आर्थिक वर्षको बजेटमा भने विद्युत विस्तारका लागि वडा कार्यालयबाट 10 लाख र धनगढी उपमहानगरपालिकाको कार्यालयबाट 10 लाख बजेट छुट्याएको बताउनुभयो। यो आर्थिक वर्षमा विद्युत प्राधिकरणले 20 लाख लगानीमा डमौलिया गाउँको बाँकी विद्युतीकरणको काम गर्नेछ। दिनेश एफएम 93.8 मेगाहर्जका लागि कमल साउद धनगढी।
धनगढीको संघीय प्रहरी कार्यालयको मैदानमा पुस 23 गतेदेखि 29 गतेसम्म प्रविधि प्रदर्शनी मेलाको आयोजना हुने भएको छ। नेपाल घरेलु तथा साना उद्योग महासङ्घ कैलालीले मेलाको आयोजना गर्ने पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ। छ दिनसम्म सञ्चालन हुने प्रविधि मेलामा 200 स्टलहरू रहने महासङ्घले जनाएको छ। साना उद्योगहरूमा प्रयोग भइरहेको प्रविधिहरूको स्टलहरू समेत महोत्सवमा हुनेछन्। महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारहरूको समेत प्रस्तुति रहने आयोजकले जनाएको छ। संघीय प्रहरी कार्यालयको मैदानमा स्टल निर्माणको काम सुरु भएको छ। अहिलेसम्म 25% हाराहारीमा काम भएको नेपाल घरेलु तथा साना उद्योग कार्य समितिका अध्यक्ष पुष्कल कर्माचार्यले बताउनुभयो। मेलाको 1,00,000 दर्शकले अवलोकन गर्ने र 21,00,000 खर्च हुने अनुमान गरिएको छ। र कञ्चनपुरको कृष्णपुर नगरपालिकाको राजघाटमा रहेको नवज्योति आधारभूत विद्यालय प्राङ्गणमा धार्मिक महोत्सवको आयोजना हुने भएको छ। विद्यालयको विकासका लागि महोत्सवको आयोजना गर्न लागेको मूल आयोजक समितिले जनाएको छ। विद्यालयलाई माध्यमिक तहमा सञ्चालनका लागि आर्थिक स्रोत सङ्कलन गर्नका लागि धार्मिक महोत्सवको आयोजना गर्न लागि विद्यालयले जनाएको छ। नवज्योति राजघाट मोहना संरक्षण तथा विकास धार्मिक महोत्सव 2075 माघ 1 गते सङ्क्रान्तिबाट माघ 7 गतेसम्म चल्ने विद्यालयका शिक्षक मोहन देव पन्तले बताउनुभयो। धार्मिक महोत्सवमा गुरु अच्युत शरण महाराजले कथा वाचन गर्ने आयोजकले जनाएको छ। प्रसारणको अन्त्यमा प्रमुख खबर शीर्षकहरू फेरि एकपटक। सुदूरपश्चिम प्रदेशका 8 मन्त्रीमध्ये कानुन मन्त्री प्रकाश शाह सबैभन्दा बढी खर्चिला। मुख्यमन्त्री भट्ट र कृषि मन्त्री चौधरी पनि खर्चको हिसाबमा अग्रपङ्क्तिमा। मुख्यमन्त्री कार्यालयद्वारा माग गरिएका पूर्ण सूचना दिन फेरि पनि आलटाल। 26 वर्षदेखि अल्जेको पश्चिम सेतीको निर्माणको खाका टुङ्ग्याउन सरकारी पक्षबाटै आलटाल। अध्ययन टोलीले गठन गरेको प्राविधिक टोली संयोजक विहीन। वैदेशिक रोजगारीबाट फर्केका सुदूरपश्चिमेलीहरू आफ्नै ठाउँमा सिप अनुसारको काम गर्दै व्यक्तिगतसँगै सामूहिक लगानीका लागि पनि प्रक्रिया अघि बढ्यो। र विकासका आधारभूत पूर्वाधारबाट वञ्चित रहेको डमौलिया गाउँको मुहार फेरिँदै दसैँमा बिजुली बलेको गाउँमा सडक कालो पत्रेको काम पनि सुरु। हवस् त, सुदूरपश्चिमको विकासप्रति समर्पित दिनेश एफएम 93.8 MHz लम्कीको जनता एफएमबाट पनि एकसाथ प्रसारण भइरहेको साँझ 6:30 बजेको दिनेश खबर सकियो। राति 10 बजे अर्को दिनेश खबर लिएर आउनेछौँ। तपाईँ भने नयाँ र ताजा खबरका लागि दिनेश एफएम सुन्दै र पल पलका अपडेटका लागि dineshkhabar.com पढ्दै गर्नुहोला। अहिलेलाई यो समाचार बुलेटिनबाट जनक विष्ट बिदा हुन्छु। नमस्कार।
DFM Time Check. It's 7 PM.
इस टाइम चेक का साथ में प्रदेश नंबर 7 को एकमात्र ICU NICU वेंटिलेटर सहित को एकमात्र अत्याधुनिक सुविधा संपन्न हॉस्पिटल निसर्ग हॉस्पिटल एंड रिसर्च सेंटर प्राली हसनपुर धनगढ़ी कैलाली।
पारस्परिक जवाबदेहिता कार्यक्रमका लागि एफएसआई 360 को सहकार्यमा इक्वेल एक्सिस र दिनेश एफएमको प्रस्तुति रेडियो कार्यक्रम साझा बोली।